السلام عليكم ورحمة الله وبركاته. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما، آمين يا رب العالمين. کل ہم نے بات کی تھی اچھے اخلاق پہ، نرم گفتگو پہ، کسی کے ساتھ معاملہ کرتے ہوئے بہترین طور پہ معاملہ کرنے کے بارے میں. آج اسی سلسلے میں آپ کو ایک روایت سنانا چاہتی ہوں، اور اس سے ہمیں پتہ چلے گا کہ یہ کس قدر ضروری امر ہے اور ہم اس سے کیا پا سکتے ہیں، کتنی بڑی چیز ہم اس کے ذریعے پا سکتے ہیں. ابو ادریس الخولانی کہتے ہیں کہ میں دمشق کی ایک مسجد میں داخل ہوا تو ایک نوجوان کو دیکھا، بہت سے لوگ اس کے گرد جمع تھے. اس نوجوان کی بڑی ہی خوبصورت مسکراہٹ تھی. کہتے ہیں میں نے قریب جانے کی کوشش کی، مگر ہجوم اس قدر زیادہ تھا کہ میں جا نہیں سکا. اگلے دن میں جلدی جلدی مسجد پہنچا اور اس نوجوان کو دیکھا، وہ نماز پڑھ رہا تھا. میں نے کسی سے پوچھا یہ کون ہے، وہ بولا یہ نبی صلی اللہ علیہ وسلم کے صحابی معاذ بن جبل ہیں. آپ سوچیں کہ ایک وہ بھی وقت تھا کہ کسی جگہ پر صحابی رسول بھی کسی کو مل سکتے تھے، ہم تو اس سے محروم ہیں، لیکن سبحان اللہ وہ صحابی کی کو دیکھ سکتے تھے، ان کا دیدار کر سکتے تھے، ان آنکھوں کو دیکھ سکتے تھے جن آنکھوں نے نبی صلی اللہ علیہ وسلم کو دیکھا تھا. تو کہتے میں نے انتظار کیا ان کی نماز ختم ہونے کا، اور پھر میں ان کے پاس گیا اور ان سے کہا مجھے اللہ کی خاطر آپ سے محبت ہے. انہوں نے پیچھے سے میرے کپڑے سے مجھے پکڑا اور اپنی طرف کھینچ کے فرمایا اللہ کی قسم، کیا تم واقعی صرف اللہ کی خاطر مجھ سے محبت کرتے ہو؟ میں نے کہا ہاں. انہوں نے تین بار یہ بات دہرائی اور میں نے یہی جواب دیا کہ ہاں، میں اللہ کی قسم میں اللہ کی خاطر آپ سے محبت کرتا ہوں. تو فرمانے لگے واللہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم کو یہ فرماتے ہوئے سنا ہے کہ اللہ تعالیٰ نے فرمایا کہ میری محبت واجب ہو گئی ان لوگوں کے لیے جو، اب یہ غور سے سنیے، اس لیے کہ اللہ تعالیٰ نے کیا فرمایا، میری محبت واجب ہو گئی، یعنی اس بندے کو اللہ تعالیٰ کی محبت ضرور ملے گی جو ایک دوسرے سے محبت کرتے ہوں گے میری خاطر. نمبر ٹو، میری محبت ان لوگوں کے لیے واجب ہو گئی جو ایک دوسرے کی زیارت کرتے ہیں میری خاطر، یعنی ایک دوسرے سے ملتے ہیں میری خاطر. نمبر تھری، میری محبت ان لوگوں کے لیے واجب ہو گئی جو ایک دوسرے کے ساتھ مجلس میں بیٹھتے ہیں صرف میری خاطر. نمبر فور، میری محبت ان لوگوں کے لیے واجب ہو گئی جو ایک دوسرے پر خرچ کرتے ہیں میری خاطر. تو یہاں پہ چار باتیں بتائی گئیں، بہترین اخلاق ان میں پوشیدہ ہے کہ اللہ کی خاطر محبت کرنا ایک دوسرے سے، کہ کچھ لینا دینا نہیں ہے، یہ نہیں دیکھنا کہ یہ امیر ہے کہ غریب ہے، یہ کالا ہے یا گورا ہے، یہ عربی ہے یا عجمی ہے، بس مجھے اس سے اللہ کی خاطر محبت ہے، یہ اللہ کا نام لینے والا ہے یا اللہ کا ایک بندہ ہے، اور اسی کی خاطر دوسرے انسان کو وزٹ کرنا صرف اللہ کی خاطر. یہ نہیں کہ وہاں جائیں گے تو مزے مزے کے کھانے ملیں گے، یا وہاں جائیں گے تو چلو گپ شپ ہو جائے گی، یا ذرا جا کے تو دیکھتے ہیں ذرا ٹائم پاس ہو جائے گا، اس لیے نہیں، صرف اللہ کی خاطر کہ اللہ تعالیٰ اس سے خوش ہو جائے. اور جو ایک دوسرے کے ساتھ مجلس میں بیٹھتے ہیں میری خاطر، یعنی ان کی گیدرنگز بھی، ایک دوسرے کے پاس بیٹھنا بھی اس لیے ہوتا ہے کہ اللہ تعالیٰ اس چیز سے خوش ہو جاتا ہے. اور پھر جو ایک دوسرے پہ خرچ کرتے ہیں، خرچ کسی صورت میں بھی ہو سکتا ہے، ضروری نہیں ہے کہ کوئی مسکین ہو تو تبھی آپ اس کے اوپر خرچ کر رہے ہیں، یا ضروری نہیں کہ کوئی ضرورت مند ہو تو تبھی آپ اس کے لیے خرچ کر رہے ہیں، بلکہ خرچ اس طرح سے بھی ہو سکتا ہے کسی کو تحفہ دے کے، خرچ ایسے بھی ہو سکتا ہے کہ کسی کو खाने पे बुला के, किसी को इफ्तार भेज के, इस खातिर नहीं कि अब ये भी मुझे दावत पे बुलाएं या ये भी मेरी इफ्तारी करें या ये भी मुझे इफ्तार भिजवाएं, नहीं, सिर्फ अल्लाह की खातिर। एक दूसरे के ऊपर खर्च करना या वैसे तोहफा देना इसलिए नहीं कि इनसे भी मुझे कुछ मिले, या इसलिए नहीं कि आप क्या करें फिर बुरा लगता है ऐसे खाली हाथ जाना, अल्लाह की खातिर। तो ये हैं आला अखलाक। असल में आला अखलाक हम भूल चुके हैं। इवन मैं बहुत हैरान हुई पढ़ के एक जगह पर कि जहाँ पे बहुत सारे लोगों ने अपने वालदैन को सख्त नापसंद किया हुआ था और बहुत सख्त बातें उनके बारे में कही हुई थी। और ये बहुत तकलीफ दे बात है कि जब बच्चे, यानी अब वो बच्चे तो नहीं रहे, अब तो बड़े हो गए हैं, वो वालदैन से इस कदर बदजन हो, नहीं वालदैन, आज के वालदैन अपने बच्चों के दिलों में भी अपनी इज्जत नहीं बना सके, उनके दिलों में भी अपनी मोहब्बत नहीं जगा सके, इसकी वजह क्या है? बच्चों का कसूर है या वालदैन का? ठीक है, बहुत सारे एक्सेप्शनल केसेस भी होते हैं, लेकिन इतनी ज़्यादा तादाद में जब मैंने देखा कि इतने सारे बच्चों को अपने वालदैन से शिकायतें हैं और बहुत ज़्यादा, और आज वो जो बड़े हो चुके हैं और उनकी इतनी बिटर मेमोरीज हैं अपने बचपन की, और इतनी ज़्यादा यानी तकलीफ देह उनके लिए उनका बचपन है, तो क्या बात ऐसी हुई कि जिसकी वजह से ये हो सब हो गया? हालांकि एक बच्चे को तो बहुत ज़्यादा मोहब्बत होनी चाहिए अपने वालदैन से। इसका मतलब है कि कोई बात ऐसी थी जिसकी वजह से इन लोगों का दिल अपने वालदैन से उठ गया और उनके दिलों के अंदर वालदैन की इज्जत नहीं रही, मोहब्बत नहीं रही, बल्कि उल्टा उनसे बहुत शिकायत हैं और काइंड ऑफ एक ऐसे नफ़रत का सा जज्बा, जो बहुत अफसोसनाक बात है। क्या वजह हुई? अब हर वालदैन कहते हैं नहीं हम तो बहुत अच्छे लेकिन हमारे बच्चे ही ऐसे नालायक और ये और वो, लेकिन हमने वालदैन बनना भी नहीं सीखा क्योंकि इसके लिए कोई ट्रेनिंग नहीं है, बल्कि इसके लिए क्या है कि बस वालदैन बन गए और फिर उन्हीं बच्चों के ऊपर अपने सारी अपनी जो भी आजमाए, अपने गुर आजमाए, जिस जो भी समझ में आया जिसको उसने उस तरह से बच्चों को पालने की कोशिश की, हमदर्दी में कोई कमी नहीं होगी, लेकिन हमें बात ना करना आया, हमें मामला ना करना आया, हमारे अखलाक वहाँ पे बदतरीन थे। हम बाज़ दफ़ा लोगों के साथ इसलिए अच्छा पेश आ जाते हैं कि फिर वो क्या कहेंगे कि हम कैसे हैं, लेकिन जब हमारा अपने घर में मामला होता है, ख़ास तौर पे बच्चों के साथ, क्योंकि वो कुछ नहीं कह सकते इसलिए उनके साथ वर्स मामला होता है। तो ये जो मैंने आपको बात बताई है ये सिर्फ बाहर वालों के लिए नहीं है, सब के लिए, जिसके साथ भी हमारा मामला हो, मोहब्बत अल्लाह की खातिर, उनसे मिलना जुलना अल्लाह की खातिर, उनके साथ बैठना अल्लाह की खातिर। असल में होता ये है कि ये जब हम अपने बच्चों के साथ डीलिंग करते हैं तो बाज़ दफ़ा हम अपनी औलाद को बेइज्जत करते हैं, कुछ ऐसे जुमले उनको कह देते हैं जो उनके जहन में बैठ जाते हैं, थप्पड़ मार देते हैं, कान खींच देते हैं, गर्दन से पीछे पकड़ लेते हैं, मीन बातें कहते हैं, ताने दे देते हैं, गालम गलोच करते हैं, लानते भेजते हैं, उनको बुरा भला और सख्त नालायक कहते हैं, और वो उनके दिमाग में बैठ जाती हैं बातें। अब वो जब दिमाग में बैठ जाती हैं ना, और एक दफ़ा नहीं मल्टीपल टाइम्स जब ऐसा होता रहता है, तो वो बच्चा जो होता है वो इस बात को अपने जहन में बिठा लेता है कि अब ये मेरे साथ ऐसा सलूक करते हैं। देखिए कोई भी और ऐसा सलूक करे ना तो फिर भी बर्दाश्त हो जाता है, क्योंकि कहा जाता है कि इंसान के दिमाग में एक ऐसी जगह होती है कि जहाँ वो ऐसे सारे इंसानों को फेंक देता है जहाँ पे जो उसके साथ कुछ बुरा करते हैं। तीन दफ़ा चार दफ़ा किसी ने बुरा किया, चाहे वो कोई टीचर है, चाहे खाला मामू दोस्त हैं, कोई हैं, उनको वहाँ पे फेंक देता है। मगर दो इंसान ऐसे होते हैं जिनको इतनी आसानी से वो अपने दिमाग के उस खाने में नहीं फेंकता, जिसको एक बिन कहेंगे, गार्बेज बिन समझ लें, जहां पे वो फेंक देता है कि इसकी बने आप परवाह नहीं करनी। लेकिन जब माँ बाप बच्चे के साथ ऐसा सलूक करते हैं और बार बार करते हैं, बार बार करते हैं, वो एक दफ़ा चांस देता है, दो दफ़ा चांस देता है, चार दफ़ा देता है, 100 दफ़ा देता है, लेकिन वो मल्टीपल टाइम्स ऐसा करते रहते हैं और चांस देने के बावजूद वो वालदैन की अब हैबिट है, वो इससे बाज नहीं आते, तो फिर वो बच्चा उनको उस खाने में फेंक देता है और ये उसके लिए बहुत तकलीफ़देह बात होती है। फिर ये ऐसी चीज़ होती है कि उसकी शख्सियत टूट फूट जाती है, वो ख़त्म हो जाता है अंदर से, बिल्कुल शटर हो जाता है, और ये बहुत तकलीफ़देह चीज़ है, क्योंकि वो फेंकना नहीं चाहता वालदैन को उस खाने में, उसको बहुत मुश्किल होती है क्योंकि उनसे बहुत मोहब्बत करता है। जब पहली दफ़ा उसके साथ ऐसा करते हैं तो उसको एक्सेप्ट करना ही बहुत मुश्किल होता है कि ये मेरे साथ ऐसा कर रहे हैं। जब वो बार बार करते हैं तो आखिर वो दिन आ जाता है कि वो बच्चा फिर अब उनको ऐसे समझ लेता है कि अब मैंने इनकी कोई बात नहीं सुननी, अब ये हमेशा मुझे बुरा ही समझते हैं तो अब मैं भी इनको बुरा ही समझूंगा, ये मुझसे कोई एक्सपेक्टेशन नहीं रखते, मैं भी इनसे कोई एक्सपेक्टेशन नहीं रखता, अब मुझे इनकी बात को कुछ फील भी नहीं करना चाहिए। और ये इसी वजह से होता है कि हम अपनी कैरेक्टर पे, अपने अखलाक के ऊपर वर्क नहीं करते, हम खुद को ठीक ही समझते हैं, और ख़ास तौर पे जब हम वालदैन बन जाते हैं तो हम समझते हैं अब हम तो बिल्कुल ठीक हैं, हमारे अंदर कोई सलाह की कोई गुंजाइश नहीं कि हम बिल्कुल सही हैं। हम अपने बच्चों को कंपेयर करते हैं दूसरों के बच्चों के साथ और फिर उनको उल्टा सीधा सुनाते रहते हैं। अब इसके बाद उस बच्चे की पर्सनैलिटी क्या रहेगी, और वो हमेशा बच्चा थोड़ी रहता है, जब वो बड़ा होता है तो उसके दिल में अपने वालदैन के लिए कोई कदर कीमत नहीं रहती। बाज़ बच्चे मुंह से बोलने लगते हैं लेकिन बाज़ बोलते नहीं हैं, लेकिन उनके दिल के अंदर वो चुभन हमेशा रहती है। वो अगर कोई अल्लाह के दीन को समझने वाले होंगे तो ठीक है, अपने वालदैन की रिस्पेक्ट तो करेंगे सामने, लेकिन दिल में उनके उनके लिए वो मोहब्बत के जज्बात नहीं होंगे जैसे होने चाहिए। इसलिए कि जब वो छोटे थे तो वालदैन ने पढ़ाई को बच्चे से भी ज़्यादा अहमियत दी, वालदैन ने ग्रेड्स को बच्चे की से ज़्यादा समझा, इन द एंड बच्चे ने ग्रेड्स तो विन कर लिए लेकिन माँ बाप बच्चे को हार गए। तो ये आज बहुत कॉमन हो रहा है और हमें इसके ऊपर वर्क करना है। मेरे पास बहुत सारी ईमेल्स आती हैं जिसमें बच्चे शिकायत कर रहे होते हैं, और अफसोस ये है कि हम सब कुछ पढ़ के समझ के इतनी बड़ी उम्र के हो के भी बच्चों को पिंच करना नहीं छोड़ते, उनको पोक करना नहीं छोड़ते, उनको ताने देना नहीं छोड़ते, किसी ना किसी बहाने उनको बुरा भला कहने से नहीं चूकते। और हमने एक जहन में बना लिया कि ये वाला तो नालायक ही है, इसने क्या करना है, ये तो है ही नहीं खट्टू, इसने क्या करना है, ये तो है ही बुरा, इसने क्या करना है। और बच्चे के लिए याद रखें, सबसे बड़ा कॉम्प्लीमेंट वो होता है जो उसके माँ बाप की तरफ से होता है। उसको सारी दुनिया अच्छा कह दे और उसके माँ बाप उसको अच्छा ना समझे ना, तो उसके लिए ये बात बेकार है कि सारी दुनिया उसको अच्छा कह रही है। वो अपने माँ बाप की ज़ुबान से एक मोहब्बत का जुमला, एक तारीफ़ का जुमला सुनने के लिए तरसता है। प्लीज़ अपने घरों के माहौल को सही करें, प्लीज़, क्योंकि ये हमारी फैमिलीज़ को ब्रेक कर रहा है, जो आगे बच्चे ग्रो अप हो रहे हैं उनकी जो नफ्सियात है और उनके जो पर्सनैलिटीज़ हैं वो बिल्कुल ख़राब हो जाती हैं। इस तरह बच्चे का जहन एक बिल्कुल ऐसे है जैसे साफ पेज है, उसके ऊपर जो लिखना चाहेंगे वैसे ही लिखा जाएगा। कभी हम अपनी गलती भी मान लें, कभी हम खुद भी सोच लें कि हमारा अखलाक ख़राब है, लड़ाई किसी के साथ हो और मार बच्चे को पड़े, ये तो कितनी गलत बात है। मियाँ बीवी में लड़ाई हो और डांट बच्चा खा रहे, ताने बच्चा सुन रहा है, कैसा लगे? कभी उस बच्चे के शूज़ में भी जाके देखें, और कभी अपने बच्चों को गले लगाने से, प्यार करने से, या वो कितने भी बड़े हो गए हों, कभी भी ना शर्माएं। कभी उनको ये बताने से कि मैं आपसे कितनी मोहब्बत करती हूँ, ये कभी ना शर्माएं। नहीं तो हम मोहब्बत करते हैं, हम माँ बाप ही हैं, हम ऐसे, हम मोहब्बत करते होंगे, लेकिन कहने में क्या हरज है? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो किससे मोहब्बत करता है उसको चाहिए कि उसको बताए कि मैं तुमसे मोहब्बत करता हूँ। तो वो चाहे हमारे बच्चे ही क्यों ना हो, हर एक को अच्छा लगता है कि उससे मोहब्बत का इजहार किया जाए, कोई उसको कहे कि मैं तुमसे मोहब्बत करता हूँ। तो आपने कितनी दफ़ा कहा, कभी कहा बच्चों को, नहीं कहा? कितनी दफ़ा आप बच्चे को प्यार करते हैं, सीने से लगाते हैं, कितनी दफ़ा ऐसा करते हैं? कभी सोचिएगा ज़रूर इस पे। चलें अपनी नमाज की तरफ चलते हैं, जिसके ऊपर हम बात कर रहे थे। और नमाज में हम तशहुद में बैठने के बारे में पढ़ रहे थे, और हम अत्तहियात को देख रहे थे कि वो क्या है। तो इसमें हम यहाँ तक पहुँचे थे, वाला इबादिल्लाह सालेहीन। अब आगे अशहदु ला इलाहा इल्लल्लाह व अशहदु अन्न मुहम्मदन अब्दुहू व रसूलुहू। ये कहने के बाद अगर ज़ाहिर है दो रकत के बाद तीसरी पढ़नी है तो फिर खड़े हो जाना होता है, वरना फिर आप आगे पढ़ते हैं। और ये भी याद रखिए कि जब आप सजदा भी करें और आपने तशहुद के लिए नहीं बैठना, तब भी बैठ के खड़े हों, यानी आपने एक रकत पढ़ ली है, दो सजदे किए, तो पहले बैठे फिर खड़े हों। ये नहीं हो कि सजदे से ही सीधे खड़े हो जाएं, ऐसा ना किया करें। आप सल्लल्लाहु अलैहि वसल्लम बैठते थे फिर खड़े होते थे, और चाहे सजदा तिलावत ही क्यों ना हो, ठीक है, तो फिर भी बैठे फिर खड़े हों। तो अभी हम यहाँ तक पहुँचे अत्तहियात में, अशहदु अन ला इलाहा इल्लल्लाह, ये अब गवाही है कि कोई इलाह नहीं सिवाय अल्लाह के। और ये बहुत बड़ी गवाही है, तौहीद की गवाही हम अपनी हर नमाज में देते हैं, यानी हर नमाज में हम कलमा ला इलाहा इल्लल्लाह कहते हैं कि मैं गवाही देती हूँ इस कलमे की। और ये इतनी बड़ी गवाही है कि हदीस में आता है, जो इस हाल में मरा, इस हाल में उसको मौत आई कि उसका आखिरी कलमा ला इलाहा इल्लल्लाह है, तो वो जन्नत में दाखिल होगा। और एक और हदीस में, जो इस हालत में मरे कि उसकी मौत ला इलाहा इल्लल्लाह के इल्म पे हो, यानी सिर्फ बात नहीं है, इल्म पे हो, तो वो जन्नती है। और एक जगह आता है, जिसने सच्चाई के साथ ला इलाहा इल्लल्लाह कहा। सच्चाई के साथ कहने का मतलब क्या है, यानी दिल में उसके यकीन था। तो ये दिल में यकीन कैसे आएगा, जब इंसान को इस कलमे की समझ होगी। और यहाँ पे जो दूसरी बात मैंने आपको कहा, जो इल्म पे हो, इल्म के साथ जिसने कहा, यानी उसको समझ थी कि ये वो क्या कह रहा है, तो तब उसको जन्नत मिलेगी। तो क्या हमें इस कलमे का इल्म है कि ये क्या है? देखिए, ला इलाहा इल्लल्लाह कहने वालों की ना तीन किस्में हैं। एक तो वो हैं जो कलमा पढ़ते हैं लेकिन उनको अच्छी तरह पता ही नहीं वो किस बात को कह रहे हैं, उसका माना पता नहीं, उसका मफहूम पता नहीं है, उसकी डेप्थ पता नहीं। दूसरे वो लोग हैं जिन्होंने पढ़ा है कलमा लेकिन उनको पता ही नहीं कि वो किस चीज़ की गवाही दे रहे हैं, उन्होंने क्या गवाही दी, उनकी अमल उसके मुताबिक नहीं है। यानी ये गवाही है ना, जब हम कहते हैं अशहदु ला इलाहा, मैं शहादत देता हूँ, मैं गवाही देता हूँ, तो उसने ठीक है, उसको समझ है या नहीं आई, मगर उसका अमल उसके मुताबिक नहीं है। तो ये जो पहला बंदा है और जो दूसरा बंदा है, दूसरे बंदे ने तो शिरकी में मुब्तला हो गया कि फिर वो कहीं जाके सज्दे करता है और कहीं जाके दुआएं करता है और कहीं किसी को दाता समझता है और किसी को गौस समझता है, उसने तो शिर्क करना शुरू कर दिया, हालांकि उसको उसने कलमा पढ़ा हुआ था। जो पहला बंदा था उसको पता ही नहीं है कि वो क्या कह रहा है, यानी कायनात की सबसे बड़ी गवाही देने जा रहा है, और तौहीद की गवाही ना इस कायनात की सबसे बड़ी गवाही है, सबसे बड़ा सच है ये, लेकिन उसको ये ही नहीं पता कि वो क्या बोल रहा है। तो फिर सिर्फ लिप सर्विस तो नहीं चाहिए ना, जब उसको पता ही नहीं कि ये क्या है क्या। तीसरा वो बंदा है जो कलमे को पढ़ता भी और उसको अच्छी तरह पता है कि ये कलमा क्या कह रहा है, वो जानता है इसकी डेप्थ क्या है, वो है जो जन्नत में जाएगा। वरना तो तोते की तरह बोल देना तो क्या उसका फायदा हुआ। اور آپ دیکھیں سفیان الثوری فرماتے ہیں کہ ابلیس کی کمر جس ذکر سے سب سے زیادہ ٹوٹتی ہے وہ یہی لا الہ الا اللہ ہے. یعنی اس کو یہ نہیں بس پسند ہے کہ بندہ لا الہ الا اللہ کہے, اس کی کمر ٹوٹ جاتی ہے. اسی وجہ سے دیکھیں اگر بندہ کہہ بھی دیتا نا زبان سے تو وہ یا تو اس کا معنی ہی نہیں اس کو سمجھنے دیتا, اس طرف آنے ہی نہیں دیتا, یا اس کو پھر عمل نہیں کرنے دیتا اس کے مطابق, اور وہ شرک میں اس کو مبتلا کرتا ہے. تو نوح علیہ السلام نے اپنے بیٹے کو مرنے سے پہلے وصیت کی تھی کہ میں تجھے لا الہ الا اللہ کی وصیت کر کے جا رہا ہوں, اور ہر پیغمبر نے اپنی قوم کو اسی بات کی تلقین کی. یہ اتنا بڑا کلمہ ہے لا الہ الا اللہ جس کی ہم گواہی اشہد ان لا الہ الا اللہ میں یہ گواہی دیتے ہیں. یہ اتنا بڑا کلمہ ہے کہ اگر ساتوں آسمان اور ساتوں زمینیں ایک پلڑے میں ڈال دی جائیں اور جتنی مخلوقات اس میں ہیں وہ بھی پلڑے میں ڈال دی جائیں, دوسرے میں صرف لا الہ الا اللہ رکھ دیا جائے تو یہ کلمہ بھاری ہوگا. اسی کی وجہ سے جو لوگ جہنم میں جا چکے ہوں گے وہ اگر نکالے جائیں گے تو صرف اس ایک کلمے کی وجہ سے نکالے جائیں گے. That's it. اور اس کلمے میں کوتاہی ہوئی, شرک آ گیا, تو اللہ تعالیٰ شرک کو نہیں معاف کرے گا جس باقی گناہ کو چاہے وہ معاف کر دے, شرک کو نہیں معاف کرے گا, وہ پھر جہنم میں ہی پڑے رہیں گے. اسی لیے نا قیامت کے دن ایک بندہ آئے گا جس کے پاس 99 دفتر گناہوں کے ہوں گے, یعنی جس رجسٹر سمجھ لیں 99 رجسٹر بھرے پڑے ہوں گے جس میں اس کے گناہ لکھے ہوں گے. اب نیکی تو کوئی ہوگی نہیں, لہٰذا جب وہ 99 رجسٹر ڈالے گئے گناہوں کے پلڑے میں تو وہ جھک گیا اور نیکیوں والا پلڑا اوپر چلا گیا, وہ ہلکا ہو گیا. اب وہ کپ کپا رہا ہے, وہ پریشان ہے کہ اب میرا کیا بنے گا, فرشتے دیکھ رہے ہیں نیکی اس کے پاس کوئی ہے نہیں, چل اب جہنم کی طرف. اللہ تعالیٰ فرماتا ہے میرے فرشتوں میرے بندے پہ جلدی نہ کرو, اس کی ایک نیکی ہے جو میرے پاس ہے, وہ میرے پاس محفوظ ہے, وہ اس کی ایک نیکی لائی جائے گی جو ایک پرچی ہوگی. اب وہ پرچی, اب یہ بندہ دیکھے گا کہے گا اس سے کیا فائدہ ہوگا, ایک طرف 99 رجسٹر 99 اور دوسری طرف چھوٹی سی پرچی, اس سے کیا فرق پڑے گا. تو نیکی کے پلڑے میں اس پرچی کو ڈال دیا جائے گا اور وہ پلڑا بھاری ہو جائے گا, اور 99 جو دفتر ہیں وہ ہلکے پڑ جائیں گے. اس کو کھولا جائے گا تو اس میں لکھا ہوگا اشہد لا الہ الا اللہ و اشہد ان محمد عبدہ و رسول. یہ ہے لا الہ الا اللہ کی گواہی جو اتنی بھاری ہے. تو پتہ نہیں اس بندے نے کتنے شعور کے ساتھ یہ گواہی دی اور اس کو کتنی پہچان تھی اس کی, کتنا یقین تھا اس طرح, کتنے سچے دل سے اس نے یہ گواہی تھی کہ اللہ تعالیٰ کو یہ کتنی پسند آئی کہ اس کی یہ نیکی اللہ تعالیٰ نے محفوظ کر لی. تو اشہد ان لا الہ الا اللہ اور اس کے بعد ہم کہتے ہیں وہ اشہد ان محمد عبدہ بھی اور رسول, میں گواہی دیتا ہوں کہ محمد صلی اللہ علیہ وسلم اللہ تعالیٰ کے بندے اور اس کے رسول بھی, بندے بھی اور رسول بھی. یعنی ہم جب اپنی نماز میں کہہ دیتے ہیں کہ وہ بندے ہیں اللہ تعالیٰ کے, تو پھر ہم اس کے بعد یہ نہیں کہہ سکتے کہ وہ بھی اسی طرح ہر جگہ آ موجود ہوتے ہیں جیسے کہ اللہ تعالیٰ ہر چیز کو جانتا ہے وہ بھی جانتے ہیں, اور وہ یہاں پہ بھی ہیں اور وہاں پہ بھی ہیں اور وہاں پہ بھی ہیں, اور جہاں جہاں کوئی میلاد پڑ رہا ہے وہ وہاں پہ حاضر ہو رہے ہیں اور وہاں پہ خود ان کی مجلسوں میں جا رہے ہیں اور شریک ہو رہے ہیں, اور یا وہ بھی ہمیشہ سے تھے اور ہمیشہ ہیں, یا وہ بھی ان کی وفات تو ہوئی نہیں وہ تو ہمیشہ ہی زندہ رہیں گے, نہیں وہ عبد ہیں, یا وہ نور ہیں من نور اللہ, نہیں بلکہ وہ عبد ہیں. اور اللہ تعالیٰ کے ہاں سب سے اونچا مقام بندے کا تب ہے جب وہ اللہ تعالیٰ کا عبد بن جاتا ہے. کسی اور کی غلامی, کسی اور کی بندگی انسان کو نیچا کرتی ہے, لیکن اللہ تعالیٰ کی غلامی, اس کا بندہ ہونا انسان کا سب سے بلند درجہ ہے. اور اللہ تعالیٰ کے رسول ہیں, اور اللہ تعالیٰ نے قرآن کریم میں جہاں بڑی بڑی باتوں کو مینشن کیا جیسے معراج کو, جیسے کتاب کے دیے جانے کو, تو اللہ تعالیٰ نے نبی علیہ الصلوۃ والسلام کے لیے عبد کا لفظ استعمال کیا کہ یہ ہم نے اپنے بندے پر نازل کی, ہم نے اپنے بندے کو سیر کرائی. تو اس سے ہمیں پتہ چلتا ہے کہ ہمیں آپ صلی اللہ علیہ وسلم کو یہ نہیں سمجھنا چاہیے کہ وہ بشر ہی نہیں تھے، وہ انسان ہی نہیں تھے، یا وہ اللہ کے بندے نہیں ہیں، بلکہ وہ بھی اسی طرح طاقت رکھتے ہیں، یا اسی طرح قیامت کے دن وہ جس کو چاہیں گے، جس مرضی کے وہ جہاں سے نکلوا لیں، جو مرضی کریں، یعنی آدھے فیصلے ان کے بھی ہاتھ میں ہوں گے، ان کی بھی مرضیاں چلیں گی، نہیں، وہ جتنا بھی کوئی اونچا ہو جائے وہ اللہ تعالیٰ کا عبد ہی رہے گا، وہ اللہ کے برابر نہیں ہو سکتا، ٹھیک ہے؟ اور اللہ تعالیٰ ہی مالک یوم الدین ہے، کوئی اور مالک نہیں ہو سکتا. اس دن تو رسول بھی تھر تھر کانپ رہے ہوں گے، رسولوں کی زبانوں پہ بھی نفسی نفسی کی پکار ہوگی. کیسے ہم کہہ سکتے ہیں کہ اس دن جو مرضی کرتا پھرے گا، جس کا دل کرے گا، جس کو مرضی بخشوائے لے کر جائے، جس جو مرضی کہہ دے ان کی چلے گی وہاں پر، اور ان کی یہاں پہ بھی چلتی اور ان کی وہاں پہ بھی چلے گی؟ نہیں، وہ اللہ کے عبد ہیں اور اس کے رسول ہیں. کیا بات ہے کہ ہم التحیات میں اتنا بڑا توحید کا کلمہ پڑھ کے بھی اپنی عام زندگی میں آپ صلی اللہ علیہ وسلم کے بارے میں ایسی ایسی نعتیں بعض دفعہ پڑھتے ہیں، ایسے ایسے اشعار کہتے ہیں، یا ایسے عقیدے رکھتے ہیں کہ آپ صلی اللہ علیہ وسلم کو اتنا اونچا مقام دے دیتے ہیں کہ اللہ تعالیٰ کے برابر قرار دے دیتے ہیں، نعوذ باللہ، استغفر اللہ، یا آپ صلی اللہ علیہ وسلم کے اندر وہ صفات سمجھتے ہیں جو اللہ تعالیٰ کی ہیں صرف صفات، وہ آپ صلی اللہ علیہ وسلم کی بھی وہی صفت سمجھنا شروع کر دیتے ہیں. یہ سراسر شرک ہے، اور آپ صلی اللہ علیہ وسلم نے اس کو ناپسند فرمایا. بلکہ ایک آدمی نے فرمایا کہ ایک آدمی نے آ کے آپ صلی اللہ علیہ وسلم کی خدمت میں کہا کہ جو اللہ چاہے اور جو آپ چاہیں. آپ نے فرمایا یہ مت کہو، یہی کہو کہ جو اللہ چاہے. میں تو اللہ تعالیٰ کا بندہ ہوں، میں تو قاسم ہوں، میں تو تقسیم کرنے والا ہوں، میں صرف تقسیم کرتا ہوں جو اللہ تعالیٰ نے دیا ہو. میں وہ نہیں ہوں کہ جس کے لیے تم کہو جو اللہ چاہے اور جو اس کا رسول چاہے. تم نے مجھے اللہ کے برابر کر دیا. آپ صلی اللہ علیہ وسلم تو اس چیز کو پسند نہیں کرتے تھے، عاجزی پسند فرماتے تھے. اور آپ صلی اللہ علیہ وسلم کا مقام اس قدر بلند تھا، سب انسانوں میں سب سے اوپر مقام آپ صلی اللہ علیہ وسلم کا ہے، فرشتوں سے بلند مقام آپ صلی اللہ علیہ وسلم کا ہے، لیکن پھر بھی اللہ کے عبد ہی ہیں. پھر بھی وہ کہیں پہ بھی جا کے ایسا نہیں ہے کہ وہ اللہ تعالیٰ کے کسی بھی خدائی میں شامل ہو سکے، یہاں کوئی ان کے اندر ایسی صفت آ سکے. تو ہمیں اپنے عقیدے کو درست کرنا ہے. اس میں کوئی بڑائی نہیں ہے کہ ہم ان کہیں کہ وہ نور تھے اور وہ تو بشر ہیں ہی نہیں، اور ان کو تو موت آئی ہی نہیں. اس میں کوئی بڑائی کی بات نہیں ہے، ان کو عبد ہی سمجھے. لیکن یہی تو بڑی بات ہے کہ وہ انسان ہو کے بھی، اللہ تعالیٰ کے بندے ہو کے بھی اتنا اونچا مقام رکھتے ہیں. بعض لوگوں نے ایسے اشعار کہے کہ وہ جو عرش پہ، کچھ ایسے اشعار تھے کہ جو عرش پہ، اللہ اکبر، استغفر اللہ، تھا وہی مدینہ میں اتر آیا، جو عرش پہ احد تھا وہی مدینہ میں اتر آیا، احمد ہو کے، کہ میم بیچ میں لگا دی، میم کا ہی صرف فرق ہے احد اور احمد میں. لہٰذا اس طرح کے اشعار بھی کہنا اور ایسی باتیں منہ سے نکالنا سراسر کفر و شرک ہے. اس لیے ہمیں بہت احتیاط کرنی چاہیے کہ ہم آپ صلی اللہ علیہ وسلم کی شان میں غلوف نہ کریں، جیسے عیسائیوں نے کیا، جیسے اور لوگوں نے کیا، یہود نے عزیر علیہ السلام کو اللہ کا بیٹا نعوذ باللہ قرار دے کے غلوف کیا. اس طرح سے ہم نہ کریں، بلکہ ہم آپ صلی اللہ علیہ وسلم کو وہی مقام دیں جو اللہ تعالیٰ نے ان کو عطا فرمایا، اور وہ بہت اونچا مقام ہے. تو یاد رکھیے کہ اگر عمل میں کوتاہی ہو بھی گئی، لیکن اگر انسان کا عقیدہ توحید صحیح ہے، تو ایک نہ ایک دن ضرور اس کو اللہ تعالیٰ جہنم سے آزادی دے دے گا. لہٰذا اس چیز کے اوپر ورک کرنا چاہیے کہ ہمارا عقیدہ درست رہے، کہیں یہ نہ ہو کہ ہم کسی معاملے میں شرک میں مبتلا ہو جائیں. تو یہاں تک آج ہم نماز کا دیکھتے ہیں، انشاءاللہ نیکسٹ ٹائم ہم درود شریف کو دیکھیں گے. اب آپ لوگ آج کل قرآن کریم پڑھ رہے ہوں گے، اور امید کرتی ہوں کہ جب آپ پڑھ رہے ہوں تو تھوڑا تھوڑا اس کو سمجھنے کی بھی کوشش کر رہے ہوں گے ساتھ ساتھ. اگر آپ کو قرآن کریم میں کچھ بھی سمجھ نہیں آ رہا، لیکن ये तो जरूर समझ आता होगा कि कहाँ पे जन्नत की बात हो रही है, कहाँ पे जहन्नुम की बात हो रही है, कहाँ पे अजाबुन अलीम, अजाबुन मुहीम, अजाबुन अजीम की बात हो रही है, यहाँ कहाँ पे जन्नत की नहरों की बात हो रही है, कहाँ पे जन्नत के मेवों की बात हो रही है, कहाँ पे अल्लाह ताला की खुशनुदी की बात हो रही है, कहाँ पे बख्शिश की बात हो रही है। तो जब ऐसी आयात आए तो एक ट्रेन की तरह नहीं बस पढ़ते चले जाएं, रुकना ही नहीं है बस, बल्कि जहाँ पे ऐसी आयात आए तो जहाँ अल्लाह की रहमत की आयत है वहाँ पे रुक जाएं और अल्लाह ताला से उसकी रहमत मांगे। जन्नत की आयतें आएँ तो अल्लाह ताला से जन्नत मांगे, इस्तिग़फ़ार की बख्शिश की आयतें आएँ तो वहाँ पे अल्लाह ताला से इस्तिग़फ़ार मांगे, जब जहन्नुम की, अजाब की, शैतान के बारे में कोई आयत आएँ तो इतनी तो हमें समझ आ जाती है, वहीं पे रुक के जहन्नुम से अल्लाह ताला की पनाह मांगे कि अल्लाह तू मुझे बचा लेना जहन्नुम के अजाब से और शैतान के वसवास से या अजाब से, इतना तो हमें समझ आ ही जाता है। ये आप सल्लल्लाहु अलैहि वसल्लम का तरीका था, आप सल्लल्लाहु अलैहि वसल्लम इस तरह कुरान करीम पढ़ा करते थे कि रुक के वहाँ पे दुआ मांगा करते थे। तो हमने ऐसा नहीं करना जैसे हम करते हैं और फिर इतना ज़्यादा इस चीज़ को यानी दौड़ते हैं, इतनी तेज़ी दिखाते हैं कि हमें ये लालच है कि बस हमने पारा ख़त्म करना है, चाहे कुछ भी बीच में आ रहा है नहीं आ रहा उसकी कोई परवाह नहीं है। कम अज़ कम इन आयात के ऊपर कुछ भी नहीं आपको समझ आता तो कम अज़ कम इन आयात पे तो थोड़ी देर रुक के दुआ ही मांग लिया करें। कुरान पढ़ रहे हो तो अल्लाह ताला इंसान की दुआएं भी कबूल करता है। फिर हम आज जो अल्लाह ताला का ज़िक्र देख रहे हैं ना, वो भी ला इलाहा इल्लल्लाह ही है कि जिसने सुबह की नमाज से फारिग होने के बाद 10 दफ़ा कह दिया ना, ला इलाहा इल्लल्लाह वहदहू ला शरीका लहू लहुल मुल्कु व लहुल हम्दु बियदिहिल खैर व हुवा अला कुल्ली शैइन कदीर। अल्लाह ताला उसकी वजह से, ये कहने की वजह से उसको 7 चीज़ें देता है। नंबर 1, अल्लाह ताला उसके लिए 10 नेकियाँ लिखता है। देखिए उसने 10 दफ़ा सिर्फ कहा, 10 नेकियाँ सिर्फ नहीं लिखी गई, 10 नेकियाँ भी लिख लेता है, 10 गुनाह भी माफ़ कर देता है, 10 दर्जे भी बुलंद कर देता है, 10 गुलामों को आज़ाद करने के बराबर भी सवाब दे देता है, शैतान से भी उसकी हिफाजत होती है, हार शर वाली चीज़ से भी वो महफूज रहता है, और उस दिन शिर्क के अलावा उसके सब गुनाह भी माफ़ हो जाते हैं। और जिसने मगरिब के बाद कहा उसको भी रात में ऐसा ही सवाब दिया जाता है। तो इसका मतलब 10 दफ़ा कहना तो लेकिन जो ज़्यादा कह सकते हैं 100 दफ़ा कहने का भी अजर है, लेकिन जो 10 दफ़ा तो कहना बहुत ही आसान है। ला इलाहा इल्लल्लाह वहदहू ला शरीका लहू लहुल मुल्कु व लहुल हम्दु बियदिहिल खैर व हुवा अला कुल्ली शैइन कदीर। क्या तो इसको ज़रूर कहें, 10 मिनट नहीं लगेंगे लेकिन 7 चीज़ें आपको मिल जाएंगी। और जिसने 100 दफ़ा कहा सिर्फ बियदिहिल खैर के अलावा ला इलाहा इल्लल्लाह वहदहू ला शरीका लहू लहुल मुल्कु व लहुल हम्दु व हुवा अला कुल्ली शैइन कदीर, 100 दफ़ा इसकी यानी एक तस्बीह कर ली, उसको 10 गुलाम आज़ाद करने का सवाब मिलता है, उसके लिए 100 नेकियाँ लिखी जाती हैं, उसकी 100 बुराइयाँ मिटाई जाती हैं, उस दिन वो शैतान के शर से महफूज रहता है यहाँ तक कि शाम हो जाए, और कोई शख्स उससे बेहतर अमल नहीं लाएगा क़यामत के दिन सिवाय इसके जिसने ये कलिमात कहे 100 दफ़ा या जो इससे ज़्यादा कह दे, वही सिर्फ इससे ज़्यादा बेहतर अमल ला सकेगा, बाकी कोई इससे ज़्यादा बेहतर अमल नहीं ला सकेगा। यानी इसकी नेकी इतनी बड़ी होगी कि किसी की नेकी इसके बराबर नहीं होगी। तो कितना आसान है ये भी, और 100 दफ़ा पढ़ने से ये कलिमात आपके पास अगर आपके ऊपर जादू किया हुआ किसी ने तो वो भी अल्लाह के हुक्म से ख़त्म हो जाएगा। ये इतने बड़े कलिमात हैं तो इनको ज़रूर याद कर लें, अगर याद हैं तो चलते फिरते पढ़ते रहें। बहुत दफ़ा होता है कि हम कुरान करीम की तिलावत नहीं कर सकते, मिसाल के तौर पे हम ड्राइविंग कर रहे हैं, या मिसाल के तौर पे नापाकी के दिन हैं, या हम इफ्तार बना रहे हैं, अब हम तिलावत इस वक्त कैसे करें, अब बच्चों को स्कूल के लिए तैयार कर रहे हैं, लेकिन ये तो ज़ुबान पे रख सकते हैं ना, तो ये बहुत आसान कलिमात हैं। इसी तरह आज की जो दुआ है, मैंने आपको कहा था कि मैं आपको ज़्यादा से ज़्यादा कोशिश करती हूँ कि जामे तरीन दुआएँ बताऊँ, जो इतनी कॉम्प्रिहेंसिव हों कि आप एक दुआ ही मांग के सब कुछ ही मांग लें। तो آج کی دعا بھی ایسی ہے, اللہم انی اسألک الجنۃ, اے اللہ میں تجھے جنت کا سوال کرتا ہوں. وما قرب الیہ من قول او عمل, اور جو چیز بھی اس کے قریب کرتی ہے بات میں سے یا عمل میں سے, یعنی اب میری زندگی میں یا اللہ, یعنی آپ ایک توفیق مانگ رہے ہیں کہ اللہ تعالیٰ مجھ سے وہ کام کرا لینا اور وہی باتیں مجھ سے کروانا جو مجھے جنت کے قریب کر دیں. اب مجھے پتہ بھی نہیں ہے میں کون سے کام کروں, کیا باتیں کروں, کیا چیز کہوں, کیا بولوں, کون سی چیزیں مجھے جنت سے قریب کر دیں گی, مجھے نہیں پتہ. تو اب میں یہ دعا مانگ کے اللہ تعالیٰ سے ان مانگوں, ان کاموں کی رہنمائی بھی اور ان کاموں کی توفیق بھی مانگ لیتی. اعوذ بک من النار, اے اللہ مجھے بچا لے آگ سے. وما قرب الیہ من قول او عمل, اور جو بھی کام, جو بھی چیزیں, جو بھی باتیں, جو بھی مجلسیں, جو بھی لوگ, جو بھی عمل, کہیں چل کے جانا, کہیں بیٹھنا, کہیں اٹھنا, کوئی بھی ایسی فضول باتیں کرنا جو جہنم کے قریب کر دینا, اللہ تعالیٰ مجھے ان سے بچا لینا. تو اب ساری برائیاں, جتنے بھی گناہ ہیں, ان سے آپ نے توفیق مانگ لی کہ اللہ مجھے بچا لے, کہ مجھے بچنے کی توفیق دے دینا. تو کتنی جامع دعا ہے, اور ساری نیکیوں کی بھی توفیق مانگ لی, کیونکہ نیکی سے ہی تو انسان جنت میں جائے گا, اللہ کی رحمت سے جائے گا. جو کام اللہ کی رحمت کو آواز دینے والے ہیں ان کی توفیق مانگ لی, اور جو گناہ جہنم تک پہنچانے والے ان سے بچاؤ مانگ لیا. تو کتنی پیاری دعا ہے. تو اب اس کو بھی آپ یاد کر کے اپنے سجدوں میں اس کو شامل کر سکتے ہیں. اسی طرح صدقہ کرنا نہ بھولیے گا, صدقہ کا دنیا میں بھی 10 اور 70 آخرت میں, یہ فارمولا تو ہے ہی. اور اللہ تعالیٰ چاہے تو 700 گنا, اور اللہ تعالیٰ چاہے تو بے حساب اس کو اجر عطا فرمائے. ایک کھجور بھی کوئی بندہ اللہ تعالیٰ کے راستے میں دیتا ہے تو اللہ تعالیٰ اس کو پالتا ہے. فرمایا آپ صلی اللہ علیہ وسلم نے, جیسے تم اپنے گھوڑے کے بچے کو پالتے ہو, اس طرح اللہ تعالیٰ پالتا ہے اس کو. اور اس دن قیامت کے دن وہ اس کو احد پہاڑ کے برابر دیکھے گا, ایک کھجور کو. کہاں کھجور اور کہاں احد پہاڑ. احد پہاڑ کے آگے تو ہم خود بھی کھڑے ہوں تو ایک نقطے کے برابر لگتے, کھجور تو نظر بھی نہیں آتی. کہاں اتنی سی کھجور دینے کا اتنا بڑا اجر, اور جو اللہ کے راستے میں اس سے بھی زیادہ دے. تو آپ کا اخلاص ہے کہ آپ جتنا خلوص کے ساتھ دے رہے ہیں, اور کوشش کریں جتنا چھپا کے دیں, اور کوشش کریں جتنی محبت کے ساتھ اللہ کے راستے میں دیں. جو بھی آپ دیتے ہیں وہ اللہ تعالیٰ کے پاس پہلے پہنچتا ہے, اس بندے کے پاس بعد میں پہنچے گا. چاہے وہ مسکینوں کو کھانا کھلانا ہے, خاص طور پہ کھانا کھلانا ہم نے لاسٹ ٹائم بھی بات کی تھی, بہت بڑا نیکی کا کام ہے. تو چاہے مسکینوں کو کھانا کھلانا ہے, چاہے کسی غریب کی مدد کرنا ہے, کہ چاہے کسی کے کام آ جانا ہے, چاہے کسی کو اپنے مال سے فائدہ پہنچانا, اپنے وقت سے فائدہ پہنچانا, اپنے علم سے فائدہ پہنچانا, یہ سب صدقات ہی ہیں. لیکن خاص طور پہ مال کو جب آپ اللہ کے راستے میں خرچ کرتے ہیں تو یہ آپ کی مالی عبادت ہے. اس مہینے کے اندر نہ صرف بدنی عبادات بلکہ مالی عبادات کر کے بھی اللہ تعالیٰ کو راضی کرنے کی کوشش کریں. ہم بدنی عبادت کو کر ہی رہے ہیں روزہ رکھ کے, لیکن مالی عبادت میں بھی پیچھے نہ رہیں, تنگ نہ آئیں کہ مجھ سے مانگ رہے ہیں, یہ فلانے نے بھی کیا دیا, فلانے نے, اب میں کیا کروں. آپ ہر جگہ ہی اپنا حصہ ڈال دیں, تھوڑا یہاں ڈال دیا, تھوڑا وہاں ڈال دی, تھوڑا وہاں ڈال لیں, کہیں پہ بھی کمی نہ کریں. اللہ تعالیٰ ہمیں دیتے وقت یہ نہیں کہتا میں نے تمہیں اتنا دیا ہے اب پھر اور مانگ رہے ہیں, لیکن ہمارے سے کوئی دوسری دفعہ کہہ دے تو ہم کہتے ہیں لو پھر مانگنے آ گیا. جتنی آپ کی توفیق ہے اتنا دے دیں, اللہ تعالیٰ آپ کو اور عطا فرمائے گا. اس کا یقین رکھیں کہ یہ میرا کم نہیں ہونا, میرے اللہ نے اس کمی کو پورا کر دینا, اور بلکہ اس کو اور زیادہ بڑھا دے گا اور اس میں برکت بھی ڈال دے گا. تو خوش اسلوبی سے دیں, اور اپنی زکوٰۃ کو ضرور کیلکولیٹ کریں. اب زکوٰۃ کیلکولیٹ کرنے کے دن ہیں, آپ لوگ دیکھیں آپ کی کتنی زکوٰۃ بنتی ہے, تاکہ زکوٰۃ ان کے مستحقین تک وقت پہ پہنچ جائے اور اس میں کوئی دیری نہ ہو. تو اپنی زکوٰۃ ضرور کیلکولیٹ کیجئے, اپنے زیور وغیرہ کو ویٹ اس کا کر کے اور اس کے مطابق آپ دیں. بعض لوگ کہتے ہیں ہم سارا سال دیتے ہی رہتے ہیں بس وہ زکوٰۃ ہی ہو گئی, ایسے نہیں ہے. زکوٰۃ نیت کے ساتھ دی جاتی ہے, اور زکوٰۃ کے مصارف ہیں. کچھ لوگوں کو اوپر زکوٰۃ لگے گی, کچھ لوگوں کے اوپر نہیں لگے گی. اگر آپ نے ایسے لوگوں کو دے دی یا ایسی جگہ پہ دے دی جہاں پہ زکوٰۃ نہیں لگتی تھی تو آپ کی زکوٰۃ ادا نہیں ہوئی. تو یہ ضروری ہے کہ ہم دیکھ کے لیں, دیں اور کنفرم کر لیں اس چیز کو کہ فلاں جگہ پہ زکوٰۃ لگتی بھی ہے یا نہیں لگتی. تو اللہ تعالیٰ ہمارے مالی جانی صدقات کو قبول فرمائے، اور اللہ تعالیٰ اس کا بہترین اجر اس دنیا میں بھی عطا فرمائے اور آخرت میں بھی. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.